बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़े जहां के साथ मोहम्मद मेहदी शराफत हाजिर है। हमारी वेबसाइट का पता है urdu.sahatv.ir और अंदाज़े जहां में आज हमारी गुफ्तगू का मौजू है यमन पर वहशियाना सऊदी जा रही है। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़े जहां। नाज़रीन, आज के प्रोग्राम में हम इस बात का जायजा लेंगे कि आले सऊद ने यमन पर हमले बंद करने के ऐलान के बावजूद वहशियाना बमबारी का सिलसिला क्यों जारी रखा है। लेकिन पहले हमारी रिपोर्ट।
सऊदी अरब ने गुज़श्ता 26 मार्च को यमन पर फिजाई हमलों का सिलसिला शुरू किया जो बदस्तूर जारी है। हालांकि सऊदी हुकूमत ने एक इस्लामी मुल्क के खिलाफ शुरू होने वाली अपनी जारहियत को खत्म करने और बहाली उम्मीद ऑपरेशन शुरू करने का ऐलान किया, लेकिन यमन के जमीनी हालात से साफ जाहिर है कि कुछ भी तब्दील नहीं हुआ और सऊदी अरब की जारहियत बदस्तूर जारी है। सऊदी अरब के वजीर दिफा, जो अमली तौर पर वजीर जंग बन चुके हैं, मोहम्मद बिन सलमान के मुशीर और सऊदी जारहियत के तर्जुमान अलुसैरी ने दावा किया है कि फिजाई हमलों से वो तमाम अहदाफ पूरे हो गए जो मद्देनजर रखे गए थे, लिहाजा अब सियासी अमल का आगाज किया जाएगा। मगर मुतअद्दिद सवालात अब भी अपनी जगह कायम हैं, जिनसे सऊदी अरब के इस ऐलान समेत तमाम इकदामात पर सवाल उठ रहे हैं। तजिया निगार एक सवाल ये कर रहे हैं कि अहमद अलुसैरी ने जब ये दावा किया है कि जारहियत के तमाम अहदाफ मुकम्मल हो गए, तो फिर मंसूर हादी यमन के दायमी दारुल हुकूमत सना या आर्जी दारुल हुकूमत अदन क्यों नहीं लौटे? अंसारुल्लाह तहरीक, फौज और उसकी हामी अवामी तंजीमें जनूबी सूबों से बाहर क्यों नहीं निकली? अंसारुल्लाह ने खुद को गैर मुसल्लह क्यों नहीं किया? दूसरा सवाल यह है कि अहमद अलुसैरी ने दावा किया है कि 2432 फिजाई हमलों के बाद, जो तकरीबन 4 हफ्ते की मुद्दत में अंजाम पाए, अंसारुल्लाह तहरीक की ताकत खत्म हो गई और अब यमन के हमसाया मुल्कों को इससे कोई खतरा नहीं है, क्योंकि उनके पास जितने बैलिस्टिक मिसाइल थे सब मुनहदिम कर दिए गए। लेकिन तजिया निगारों का कहना है कि अंसारुल्लाह तंजीम कभी किसी भी हमसाया मुल्क के लिए खतरा थी ही नहीं। तीसरी बात यह है कि जब सऊदी जारहियत से अंसारुल्लाह को बिल्कुल कमजोर कर दिया गया और अब इस तंजीम से किसी भी हमसाया मुल्क को कोई खतरा नहीं है, तो सऊदी फरमारवा सलमान बिन अब्दुल अजीज ने नेशनल गार्ड से मौसूम स्पेशल फोर्स को सऊदी अरब और यमन की मुश्तरका सरहद की हिफाजत के लिए क्यों तैनात किया? एक अहम नुक्ता यह भी है कि अहमद अलुसैरी के बकौल फिजाई जारहियत का आगाज यमन के सदर मंसूर हादी के मुतालबे पर किया गया और उन्हीं के मुतालबे पर जारहियत बंद भी की गई। सवाल यह है कि यमन के मुस्ताफी और मफरूर सदर मंसूर हादी के पास, जिन्हें सऊदी अरब ने पनाह दे रखी है, क्या इतना इख्तियार है कि वो आजादाना तौर पर कोई फैसला कर सकें? क्या उनमें इतनी ताकत है कि हुकूमत रियाज के किसी फैसले से इख्तलाफ कर सकें? हकीकत यह है कि यमन के खिलाफ सऊदी अरब की जारहियत का आगाज जितना हैरत अंगेज और किसी की अक्ल में न समाने वाला कदम था, उतना ही हैरत अंगेज इस ऑपरेशन के खात्मे का ऐलान भी है। इस्लामी जमहूरी ईरान के पार्लियामेंट के स्पीकर डॉक्टर अली लारिजानी ने कहा है कि यमन के खिलाफ जारहियत के आगाज और फिर उसके खात्मे के ऐलान से एक ही पैगाम सामने आया है, और वो ये कि सऊदी अरब की बचकाना मुहिमजोई पूरी तरह नाकाम रही है। इस तरह इस नजरिए की दलील भी सामने आ गई कि सऊदी अरब में इस वक्त फैसला साज हुक्काम कुछ न तजर्बाकार नौजवान हैं जो मुल्क को तबाही के संत ले जा रहे हैं। ये भी इत्तलात हैं कि यमन के खिलाफ सऊदी अरब ने जो जारहियत की है, उसके सिलसिले में मुख्तलिफ वजूहात और मकासिद के तहत सऊदी अरब के बरसरे इख्तदार शाही खानदान के अंदर जबरदस्त इख्तलाफात पैदा हो गए हैं और सऊदी हुक्काम एक गलती के तदारुक में उससे बड़ी गलती का इर्तिकाब कर रहे हैं।
ऐसा लगता है कि अभी सऊदी खानदान की खून की प्यास नहीं बुझी है। सरकारी तौर पर फिजाई हमले बंद करने का ऐलान जरूर किया गया है, लेकिन स्कूलों, खेल के मैदानों, पब्लिक मकामात और आवाम के घरों पर वहशियाना बमबारी का सिलसिला जारी है। اگر غور سے دیکھا جائے تو یمن پر وحشیانہ حملوں میں آل سعود نے بھی وہی اسٹریٹجی اپنا رکھی ہے جو غاصب صہیونی حکومت نے غزہ پر 51 روزہ جارحیت میں اپنا رکھی تھی۔ غاصب صہیونی حکومت نے بھی غزہ پر فضائی حملے کیے تھے اور زمینی جنگ چھیڑنے سے گریز کیا تھا۔ سعودی حکومت بھی یمن پر فضائی حملے کر رہی ہے اور زمینی جنگ شروع کرنے کی ہمت نہیں کر پا رہی ہے۔ صہیونی حکومت نے بھی غزہ پر وحشیانہ حملوں میں بلا امتیاز اسکولوں، کالجوں، اسپتالوں، لوگوں کے گھروں اور پناہ گاہوں پر بمباری کی تھی۔ سعودی حکومت بھی یمن میں اسپتالوں، اسکولوں، جم خانوں، پناہ گاہوں، مساجد اور عوام کے جمع ہونے کے مراکز پر وحشیانہ انداز میں بمباری کر رہی ہے۔ غزہ کا بنیادی ڈھانچہ تباہ کر دینا اور بے گناہ شہریوں، عورتوں اور بچوں کا قتل عام غاصب صہیونی حکومت کا بنیادی مقصد تھا، اور یہی مقصد یمن میں آل سعود کا بھی ہے۔ صہیونی حکومت نے بھی غزہ کے مظلوم عوام تک طبی امداد کے سارے راستے بند کر رکھے تھے، اور آل سعود نے بھی یہی کیا ہے۔ غزہ پر فضائی حملوں میں بھی امریکہ اور دیگر مغربی ملکوں کے دیے ہوئے اسلحے استعمال ہو رہے تھے، اور یمن پر وحشیانہ جارحیت میں بھی آل سعود کو امریکہ اور دیگر مغربی ملکوں کی جانب سے اسلحے کی ترسیل کا سلسلہ جاری ہے۔ ہاں، غزہ پر صہیونی جارحیت اور یمن پر سعودی جارحیت میں ایک فرق ہے، اور وہ یہ ہے کہ غزہ پر جارحیت میں صہیونی حکومت کو امریکہ اور مغربی دنیا کی پشت پناہی ضرور حاصل تھی، لیکن حملے اس کے اپنے طیارے اور اپنے پائلٹ کر رہے تھے، جبکہ یمن پر وحشیانہ حملوں میں سعودی حکومت کے بقول اس کی 10 اتحادی حکومتیں بھی شامل ہیں۔ اگرچہ ممکن ہے کہ جو حکومتیں آج یمن پر وحشیانہ جارحیت میں سعودی حکومت کا ساتھ دے رہی ہیں، انہوں نے غزہ پر 51 روزہ جارحیت میں بھی صہیونی حکومت کا بھی ساتھ دیا ہو، لیکن یہ سپورٹ خفیہ تھی، جبکہ آج یہ حکومتیں کھل کے یمن پر وحشیانہ سعودی جارحیت میں اس کا ساتھ دے رہی ہیں۔ ایک فرق اور بھی ہے کہ کیجولٹیز سعودی حملوں میں زیادہ ہو رہی ہے، اور اسی کے ساتھ غزہ پر صہیونی حکومت کی 51 روزہ جارحیت اور یمن پر 30 دن سے جاری سعودی جارحیت میں یہ سملرٹی بھی پائی جاتی ہے کہ صہیونی حکومت نے جنگ بندی کے اعلان کے بعد بھی غزہ پر حملے جاری رکھے تھے، اور سعودی حکومت نے بھی یہی روش اپنا رکھی ہے۔ اور آثار بتا رہے ہیں کہ غزہ پر 51 روزہ وحشیانہ جارحیت میں صہیونی حکومت کو جس شرمناک ذلت اور شکست کا سامنا کرنا پڑا تھا، یمن پر وحشیانہ جارحیت میں اس سے زیادہ شرمناک شکست آل سعود کی منتظر ہے۔ آج کے پروگرام میں ہم خاص طور پر اس بات کا جائزہ لیں گے کہ یمن پر حملے بند کرنے کے سرکاری اعلان کے باوجود بمباری کا سلسلہ کیوں جاری رکھا گیا ہے۔ آل سعود کی خون کی پیاس بجھنے کے لیے ابھی یمن کے اور کتنے بے گناہ شہریوں، عورتوں اور بچوں کا خون درکار ہوگا۔ یمن کا بنیادی شہری ڈھانچہ تباہ ہو چکا ہے، پانی کی سپلائی کا سسٹم، بجلی پیدا کرنے کا نظام، اسکول، کالج، اسپتال ختم ہو چکے ہیں، درجنوں مساجد شہید ہو چکی ہیں، لوگوں کے گھر تباہ ہو چکے ہیں، لوگوں کے پاس سر چھپانے کی جگہ نہیں رہی ہے۔ آل سعود کا جنگی جنون کب ختم ہوگا؟ ہمارے آج کے پروگرام میں لندن سے بر صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر عنایت اللہ اندرابی، اسلام آباد سے پاکستان کے سینئر صحافی اور ممتاز تجزیہ نگار عمر ریاض عباسی، اور کراچی سے ممتاز اسلامی اسکالر اور معروف اہل سنت عالم دین علامہ قاضی احمد نورانی صدیقی حصہ لیں گے۔ گفتگو کا آغاز کر رہے ہیں ڈاکٹر عنایت اللہ اندرابی سے، جو ہمارے لندن اسٹوڈیو میں موجود ہیں۔ اندرابی صاحب، السلام علیکم۔
وعلیکم السلام
جی اندرابی صاحب۔ سعودی حکومت نے 21 اپریل کو یمن پر حملے بند کرنے کا اعلان کر دیا تھا، لیکن اس کے حملے جاری ہیں۔ آل سعود اپنی ہی اعلان کردہ جنگ بندی کی خلاف ورزی کر رہی ہے، کیا کہیں گے آپ اس بارے میں؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیں، یہ جب اس کا اعلان بھی ہوا، میں آپ کو ذرا بتاؤں کہ میری آواز ذرا مجھے واپس آ رہی ہے، اس سے تھوڑا اس کو اگر آپ وہاں ٹھیک کروائیں ذرا۔
جی اندرابی صاحب کی آواز جو ہے اس میں بازگشت ہے، اس کو اگر ٹھیک کیا جائے تو بہتر ہے، ورنہ آپ اپنی گفتگو جاری رکھیں، ابھی ہمارے ساتھ ہی کوشش کر رہے ہیں۔
جی میں گفتگو جاری رکھتا ہوں۔ جی اچھا، तो मैं ये कह रहा था कि जब ये ऐलान हुआ तो हर कोई समझता था कि उन्होंने जंग बंद की, और उसका उसका लॉजिक भी मालूम होता था कि वो कुछ कर नहीं पाए और ये बंद करनी ही थी तो अब कर ली। लेकिन दूसरे ही रोज जब उन्होंने बमबारियां शुरू की तो ये एक अजीब, यानी बहुत ही एक इमोरल, यानी कोई कोई उसूल, कोई किसी जाब्ते की पाबंदी नहीं। और अब उन्होंने ये कहा कि वो वहाँ जो जिनको वो बागी कहते हैं वो उनके पीछे अब लगे हैं और उन पर बमबारियां की जा रही हैं। लेकिन ये देखिए आपकी उनका उनकी जो ये जंगबंदी है, इसमें उन्होंने कहा कि एक फेज खत्म हुआ, और वो फेज क्या खत्म हुआ ये अभी तक उनके बगैर और कोई समझ नहीं पाया है कि क्या उन्होंने क्या हासिल किया कि उन्होंने जंगबंदी की, वो क्या हासिल करना चाहते थे और ये फेज खत्म होने पर उनने क्या हासिल किया। और दूसरा फेज जो उन्होंने कहा कि अब दूसरा फेज शुरू हुआ और उसको उन्होंने रेस्टोर होप का नाम दिया। एक आज मैं एक जगह एक मजाहिया इस पे एक कमेंट आया था कि रेस्टोर होप यानी उम्मीद को फिर से पैदा करना, ये अब नए ऑपरेशन का नाम है। तो ये रेस्टोर होप असल में उनकी जो नाकामी हुई पहले ऑपरेशन में, तो वो अब उसी ताल्लुक से एक उम्मीद पैदा करना चाहते हैं अब नए ऑपरेशन में। यानी ये एक मजाहिया एक कमेंट आया था, लेकिन हकीकत यह है कि जैसे पिछली बार भी हमने यहाँ पे गुफ्तगू की, क्यों उन्हें कुछ हासिल होने वाला नहीं, ये एक बहुत ही बड़ा मिसएडवेंचर है। आपने अपने तारुफी कलिमात में भी इस बात की तरफ इशारा किया कि ये वहाँ के जो वहाँ की जो कयादत है, जो इस वक्त डिफेंस मिनिस्टर है, उनके दरमियान और वहाँ के जो काफी वक्त से रूल करते हुए लोग जैसे सऊद अल फैसल हैं, इनके दरमियान इस वक्त चिपकलिश है, काफी बहुत ही इनके दरमियान एक कॉन्फ्लिक्ट है। और इसको आप जरा देखें इस एतबार से, ये जो मैं बात करने जा रहा हूं आपको, आप इस अंदाज से देखें कि ये जो किंग अब्दुल्ला था उसके जमाने में आपने देखा होगा कि वो विकीलीक्स की भी एक बात आ गई कि उन्होंने कहा था कि आप ईरान को उसने सांप कहा था और अमेरिका को कहा था कि इस सांप का सर आप खत्म, यानी इस सांप का सर काट दीजिए आप। ये असल में आले सऊद का जो हाउस है उनके अंदर यही थिंकिंग है। वो 79 से उन्होंने ईरान के इस्लामी इनकलाब का पैगाम समझा कि अगर इनकलाब इस्लाम और अवामी बेदारी, अगर ये चीजें चलती रहीं तो बादशाहत का क्या हश्र होगा। बादशाहत तो एक कबल इस्लामी चीज है, उसका इस्लाम के साथ, इस दुनिया के साथ, मौजूदा तमद्दुन के साथ, मौजूदा जमहूरी तरक्की तमद्दुन के साथ कोई, ये बहुत ही इनकम्पैटिबल है। यानी 23,000 शहजादों पर मुश्तमिल एक बादशाही टोला मुल्क पर काबिज है, तो उनको उसी वक्त इसमें अपनी मौत उन्होंने उसको देखा, लेकिन वो कुछ कर नहीं पा रहे हैं। और किंग अब्दुल्ला ने, जो मैं जिम्नन कहूं कि जब वो मर गया तो उसके असासे $21 बिलियन थे, जिसको खादिमुल हरमैन कहते हैं। और अभी पाकिस्तान में जब वो खादिमुल हरमैन और वहां के लोग जब जाते हैं, वहां के इमाम और बाकी लोग जो बेसिकली वहां की नौकरियां करते हैं, वहां के सर्वेंट्स हैं, लेकिन वो बहुत ही यानी उस लिबास में जब जाते हैं तो उनको बहुत ही तबर्रुक के साथ वहां लोग देखते हैं। तो मैं कह रहा था कि वो खादिमुल हरमैन जो मर गया उसके असासे $21 बिलियन थे, तो उसका एक अंदाज था। लेकिन ये जब लीडरशिप चेंज हुई और सलमान का बेटा जब आ गया, तो उन्होंने एक नई प्रोफाइल अपनाने का फैसला किया है जो एक मिलिटरिस्ट प्रोफाइल, यानी एक अस्करियत पसंदी का प्रोफाइल। बल्कि मैं अरब मीडिया से देख रहा था कि उनके जहन में जो बात यह है कि वो अपनी एक धाक बिठा लें, अपना रोब जमा लें। वो ये कहें कि देखिए, अगर उन्होंने ईरान को اسرائیل اسرائیل نہیں، انہیں وہ ہمیشہ کہتے ہیں کہ ایران اصل خطرہ ہے، اور وہ لوگوں کو یقین دلانا چاہتے ہیں کہ ہم ان خطرات کے پیش نظر جس طرح ہم شام میں خاموش رہے اور شام میں ہم نے کہا کہ امریکہ مداخلت کرے، اب وہ دن گئے، اب ہم خود کریں گے، ہم ہمارے پاس سامان ہے، ہتھیار ہے، ہم خود کریں گے، اور یہی ڈیمانسٹریشن اس کی ابتدا انہوں نے یمن سے کی. یعنی میں اس میں دیکھتا ہوں کہ ابھی اللہ تعالیٰ ان کے شر سے بچائے، ان کے ذہن میں کافی شر ہے، وہ کافی کچھ کرنے والے ہیں یہ دکھانے کے لیے کہ ہم ہمارے پاس اقدام کرنے کی قوت بھی ہے، صلاحیت بھی ہے، حالانکہ ہوگا کچھ نہیں. یعنی میں انشاءاللہ آپ سے پھر بات ہوگی، میں آپ سے یہ کہوں گا کہ اس کے کیا نتائج برآمد ہوں گے، لیکن وہ ہرگز نہیں ہوں گے جو وہ سوچتے ہیں. نہ کوئی انقلابی تحریک رکے گی، نہ عوامی بیداری رکے گی، اور یہ خود یمن سے بھی واضح ہے جو ان دنوں یمن میں ہوا، انہوں نے کچھ ابھی تک حاصل نہیں کیا ہے.
بہت بہت شکریہ. اور ناظرین، ہمارے کراچی اسٹوڈیو میں پاکستان کے ممتاز اسلامی اسکالر، اہل سنت کے معروف عالم دین، قاضی احمد نورانی صدیقی صاحب موجود ہیں. صدیقی صاحب السلام علیکم. صدیقی صاحب آپ یہ دیکھیں کہ یمن پر جارحیت جاری ہے، اور آج کے حملوں میں کئی سو لوگ مارے گئے ہیں، اور رپورٹیں بتاتی ہیں کہ بچے اور عورتیں ان میں زیادہ شہید ہوئی ہیں. سعودی حکومت نے دو دن پہلے حملے بند کرنے کا اعلان کر دیا، اور اس کے بعد حملے اس نے جاری رکھے ہیں، بلکہ حملوں میں شدت آ گئی ہے. تو یہ جو صورتحال ہے، اس کے بارے میں آپ کا تجزیہ کیا ہے؟ اس نے جب حملے بند کرنے کا اعلان کیا تھا تو پھر حملے جاری کیوں رکھے ہیں؟
بالکل آپ نے بجا فرمایا کہ 21 اپریل کو الجزیرہ ٹی وی نے یہ رپورٹ دی تھی کہ سعودی سرکاری ٹی وی پر یہ کہا گیا ہے کہ سعودی عرب نے یمن آپریشن میں مطلوبہ اہداف حاصل کر لیے ہیں. بقول ان کے، انہوں نے حوثیوں کی تمام طاقت کو تباہ کر دیا ہے، جو میزائل ان کے پاس موجود تھے بقول ان کے جن سے سعودی عرب کی سرحدوں کو خطرہ تھا، وہ سارے میزائل تباہ کر دیے گئے. اور انہوں نے یہ بھی کہا تھا، ان کے وزیر دفاع نے، کہ حجاز مقدس کے لیے خطرہ بننے والی باقی قوت کا خاتمہ کر دیا گیا ہے. یعنی فیصلہ کن طوفان کے نام پر جو آپریشن انہوں نے شروع کیا تھا، 21 اپریل کو وہ اپنے مطلوبہ اہداف حاصل کر چکے، اور انہوں نے اس کے لیے خاتمے کا اعلان کیا. اور اس اعلان کی ایرانی نائب وزیر خارجہ حسین عامر نے اس کا خیر مقدم کیا، دنیا کے مختلف ممالک میں اس کا خیر مقدم کیا گیا، لوگوں نے امن کا، سکون کا سانس لیا کہ ایک ایسی جنگ جو تباہی، بربادی، وحشت اور بربریت کی طرف جا رہی تھی، جس سے کوئی حاصل و حصول نہیں تھا سوائے قتل عام کے، ایک نسل کشی کے، وہ اپنے اختتام کو پہنچی. لیکن 22 اپریل، اچھا یہ بھی آپ کو واضح کر دوں کہ 22 اپریل کو پاکستان نے سعودی حکومت کو یہ بات بتائی کہ انٹیلیجنس کی بنیاد پر جو معلومات ایک دوسرے شیئر کر رہے تھے، انہیں مشورہ دیا کہ اب آپ حملہ کرنے کے بجائے وہاں کے مختلف گروہوں کو مذاکرات کی میز پر لے کر آئیں تاکہ مذاکرات کا عمل آگے بڑھے، اور اگر آپ یہی چاہتے ہیں کہ وہاں آپ کا اثر و رسوخ رہے تو آپ مختلف گروپوں کو اپنے ساتھ ملانے کی کوشش کریں بجائے وہاں قتل عام کے، یہ عمل آپ کے حق میں بہتر ہوگا. اور بعض تجزیہ نگاروں کے مطابق سعودی حکومت کے بعض ارباب اختیار اس بات کو تسلیم کرنے پر آمادہ بھی تھے، لیکن نہ جانے پھر کیا ہوا کہ اچانک امید کی تجدید کے نام پر ایک نیا آپریشن شروع کر دیا گیا، وحشیانہ بمباری کا پھر آغاز کر دیا گیا، سینکڑوں کی تعداد میں بچے، عورتیں، بوڑھے اس میں جاں بحق ہو رہے ہیں، مساجد اور پارکس، اسکول، اسپتال تباہ ہو رہے ہیں. وحشت کی انتہا یہ ہے کہ ایک سعودی وزیر نے اس بات کا اعلان کیا جس وقت آپریشن بند ہونے کا اعلان ہوا تھا تو انہوں نے کہا کہ میں یہ چاہتا ہوں کہ فضائی آپریشن میں حصہ لینے والے پائلٹس کے لیے دنیا کی مہنگی ترین گاڑیاں بطور انعام پیش کروں. انہیں یہ خیال نہیں آیا کہ وہ یہ اعلان کرتے کہ میں چاہتا ہوں کہ یمن میں جو اسپتال تباہ ہو گئے میں ان کی اثرن و تعمیرات کروں, میں اسپتالوں کے لیے ایمبولینس پیش کر دوں کہ کم از کم جو لوگ زخمی ہیں وہ ایک جگہ سے دوسری جگہ منتقل کیے جا سکیں, میں لوگوں کی تجہیز و تکفین میں تعاون کر دوں. تو اس کا معنی یہ ہے کہ ایک بربریت ہے, ایک شفاقیت ہے, ایک ہلاک و خانی ذہنیت ہے جس کا اظہار کیا جا رہا ہے, اور اس کا نتیجہ سوائے بربادی اور تباہی کے کچھ نہیں ہوگا. ہمیں نہیں معلوم کہ سعودیوں کے وہ کون سے دوست ہیں جو انہیں غلط مشورہ دے رہے ہیں, اور وہ اس معاملے میں اس قدر آگے بڑھ چکے ہیں کہ اگر پاکستان کی پارلیمنٹ ایک قرارداد کو کسی حد تک اعتدال کی حد میں لاتی ہے تو وہ اس پر بھی اپنی ناراضگی کا اظہار کرتے ہیں اور پاکستان کو بھی اس جنگ میں جھونکنا چاہتے ہیں. ہم سمجھتے ہیں کہ سعودی فرما روا نہایت غلط فیصلہ کر رہے ہیں. وہ یہ نہیں سمجھ رہے کہ صرف یمن برباد نہیں ہوگا بلکہ خاک بدہن اگر یہ جنگ آگے بڑھی تو اس کے اثرات خود ان کو غیر محفوظ کر دیں گے اور ان کی جغرافیائی سرحدیں بھی محفوظ نہیں رہیں گی. جبکہ حوثی نمائندے حسین الخیتی نے باقاعدہ طور پہ یہ کہا تھا کہ پاکستان سے گزارش بھی کی تھی کہ آپ اپنی فوج نہ بھیجیں, آپ کی فوج یہاں ان کی مدد کرنے کے لیے نہ آئے, اور انہوں نے یہ بھی کہا تھا کہ ہم تو سعودی عرب کی طرف ایک گولی بھی چلانے کی بات نہیں کر رہے, چلے جائے کہ حرمین شریفین کی طرف جانے کی بات کریں. جب یہ بات ان کے نمائندوں نے واضح کر دی کہ ان کے کوئی جنگی عزائم نہیں ہیں تو ان پر حملہ کرنا, انہیں بے سر و ساما کرنا, انہیں خون اور خاک میں گرا دینا, ان کی تمام تر اہم تنصیبات کو ختم کر دینا, یہ سراسر جارحیت ہے. اور ہم حیران ہیں کہ اقوام متحدہ کی سلامتی کونسل بجائے جارحیت کو جارحیت قرار دینے کے وہ نہ جانے کیوں صرف بغاوت کا نام لے کر مزید کچلنے کی دعوت دے رہی ہے. میں آپ کے حوالے سے بات بھی واضح کر دوں کہ ہمیں تو حیرت ہوتی ہے کہ کہا جاتا ہے کہ عرب لیگ نے فیصلہ کر دیا, نہ جانے اس خطے کے مسلمانوں کا اسلام انہیں کس طرف لے کے جا رہا ہے کہ وہ خود کو پہلے مسلمان نہیں کہتے بلکہ پہلے عرب کہتے ہیں پھر مسلمان کہتے ہیں کہ عرب مسلم, جبکہ ہونا چاہیے کہ مسلم عرب سب سے پہلے وہ اپنے آپ کو مسلمان ظاہر کریں, اسلامی تشخص کا اظہار کریں, اس کے بعد عرب کا اظہار کریں, عجم کا اظہار کریں, دنیا کے کسی خطے میں ہوں, کسی کونے میں ہوں, کسی علاقے میں ہوں, کسی قوم و نسل سے ان کا تعلق ہو, لیکن سب سے بڑا تعلق تو اسلام کا ہے. تو جن لوگوں کے نزدیک اسلام کا تعلق ضمنی ہو جائے, اسلام کا تعلق ثانوی ہو جائے اور ان کی قوم کا تعلق جو ہے وہ ان کے لیے تفاخر کا سبب بن جائے, ان سے ہم کسی خیر کی امید نہیں رہ سکتے. ہم یہ سمجھتے ہیں کہ سعودی عرب کے مشیروں نے انہیں غلط مشورہ دیا ہے اور ان کے مشیر وہی ہیں جو چاہتے ہیں کہ مشرق وسطی کے تمام ممالک آپس میں لڑ کر اتنے کمزور ہو جائیں کہ وہ کبھی اسرائیل کی طرف نہ دیکھ سکیں. وہ یہ چاہتے ہیں کہ سعودی عرب کو غلط مشورے دے کر یمن پر اتنی بربادی مسلط کر دیں کہ آنے والی تاریخ میں اگر کبھی غزہ کو برباد کرنے والے اسرائیل کا احتساب ہو تو ایک سہونی یہ لکھ سکے کہ اگر ہم نے غزہ پر حملہ کر دیا تو کیا کرا, خود سعودی عرب نے یمن میں اس سے بدترین حملہ کیا تھا. یہ اصل میں سہونی اپنی تمام تر غلط کاریوں کو چھپانے کے لیے دوسروں کو اکسا رہے ہیں کہ وہ بھی اس قسم کے جرائم کا شکار ہو جائیں اور خود مشرق وسطی کے مختلف خطوں میں اتنی آگ بھڑکا دی جائے کہ وہ عرب ممالک جو اس سے پہلے بھی کبھی اسرائیل کے خلاف نہیں بولے آئندہ آنے والے وقتوں میں اس سے بڑے علمی بھی واقع ہو جائیں تو وہ کوئی عملی کردار ادا نہ کر سکے بلکہ صرف دوسروں کے آلائے کار بن کے رہ جائیں. اور ہم یہ سمجھتے ہیں کہ انتہائی خطرناک صورتحال ہے. درد مند مسلمان حکمرانوں کو چاہیے کہ وہ فوری طور پر آگے بڑھیں اور اس جارحیت کو رکوائیں اور یمن کی اثر نو آبادکاری کا منصوبہ شروع کریں, اس میں تعمیر شروع کریں, زخمیوں کو امداد فراہم کریں. یہی اس خطے کے لیے اور پوری دنیا کے امن کے لیے ایک بہتر عمل ہوگا.
بہت بہت شکریہ. اور پاکستان کے سینئر تجزیہ نگار عمر ریاض عباسی صاحب سے اسکائپ کے ذریعے ہمارا رابطہ برقرار ہوا ہے. عباسی صاحب السلام علیکم.
وعلیکم السلام.
جناب غزہ پر صہیونی حکومت کی 51 روزہ جارحیت اور یمن پر جاری سعودی جارحیت میں کیا فرق پایا جاتا ہے؟
بسم اللہ الرحمن الرحیم. دیکھیں اس کو اسٹریٹجک پوائنٹ آف ویو سے اگر آپ دیکھیں تو پہلا ڈفرینس تو یہ بنتا ہے کہ غزہ کے اوپر ایک صہیونی طاقت نے حملہ کیا تھا, لیکن یہاں پر ایک مسلمان ملک جو اپنے آپ کو اسلام کا قلعہ کہتا ہے اس نے وہاں پہ جارحیت کی, اگریشن کیا. تو یہ ایک ڈفرینس ہے, دیئر از اے ہیوج ڈفرینس کہ مسلمان مسلمان کو مار رہا ہے. لیکن اگر اس کی ڈیپتھ میں جائیں تو جو ویپنز ہیں وہاں پہ یوز ہو رہے ہیں وہ اسرائیل کے اور امریکہ کے ویپنز ہیں, وہ امپورٹ ہوئے ہوئے ہیں, اور امریکہ اپنے ویپنز کو بھیج کے مسلمانوں کے خون سے اپنے ہاتھ رنگین کر رہا ہے. میں نے آپ کے پچھلے پروگرام میں بھی ایک بات کہی تھی کہ سعودی عربیہ کی سینکٹیٹی جو ہے حرمین شریفین کی, اس پہ کوئی آنچ نہیں آئے گی, اس پہ نہ آئی ہے نہ آئے گی. اگر آئے گی تو ایران ہے, پاکستان ہے, عراق ہے, افغانستان ہے, ترکی ہے, سیریا ہے, مل کے اس کو پروٹیکٹ کریں گے. لیکن اٹ ڈزنٹ مین کہ آل سعود کی جو گورنمنٹ ہے, جو ان کی مونارکی ہے یا کنگڈم ہے, اس کی پروٹیکشن کے لیے آپ نے پوری دنیا کی فوج کو کرائے کی فوج سمجھ رکھا ہے. ابھی متحدہ عرب امارات کے ایک وزیر جسے یہ نہیں پتا کہ اسٹریٹجی کے اسپیلنگ کیا ہوتے ہیں, وہ کہتا ہے پاکستان کو سنگین نتائج بھگتنا ہوں گے. تو آپ نے تو بلڈنگز بنا لی, آپ نے تو وہاں پہ سوئمنگ پولز بنا لیے, آپ کے تو شراب و شباب اور جو ہے وہ رقص و سرود کی محافل ہوتی ہیں پورے ایمریٹس میں, دبئی کے اندر. آپ کے لیے تو ایک میزائل کافی ہے اسرائیل کی طرف سے, تو آپ کسی کو کیا دھمکی دیں گے؟ آپ کی فورسز ہیں ہی نہیں. اگر ان کی ڈیپتھ دیکھیں فزیکل پوائنٹ آف ویو سے فٹنس ہی نہیں ہے. آپ تو ساری زندگی کھا کے تو آپ نے اپنا بیڑا غرق کیا ہے, پی پی کے آپ کی حالت ہی غیر ہے. آپ ایک ایٹمی طاقت جو عالم اسلام کا فخر ہے اس کو کیا تھریٹ کریں گے؟ کیا پاکستان متحدہ عرب امارات کی گندم اور اناج پہ پلتا ہے؟ دیٹ از رانگ, دس از ہیل. ایسے نہیں چلتے تعلقات. عرب لیگ کا اجلاس, او آئی سی کا اجلاس, آج تک مجھے کوئی ایک ریزولوشن بتا دے جو پیپل آف فلسطین جو بچے وہاں پہ کلسٹر بموں کے نتیجے میں شہید ہوئے ان کے حق میں کوئی آئی ہو. ذرا ہسٹری دیکھ لیں. میں نے پچھلے پروگرام میں مجھے کئی ناظرین نے فون کیے, اپریشیٹ کیا. میں دوبارہ ہسٹری ریوائو کروں گا کہ جب عرب اسرائیل جنگ تھی تو اسرائیل نے عربوں پر چڑھائی کی, مصر پر چڑھائی کی, شام کی گولان کی پہاڑیوں پہ قبضہ کیا, لبنان پر چڑھائی کی. تو لبنان پر چڑھائی ہوئی, سعودی عرب نے اپنی زمینی کاروائی کے لیے اپنی زمین مہیا کی. شام پر چڑھائی ہوئی, سعودی عرب کی زمین استعمال ہوئی. عراق پر چڑھائی ہوئی, سعودی عرب کی زمین استعمال ہوئی. اردن پر چڑھائی ہوئی, سعودی عرب کی زمین استعمال ہوئی. ایجپٹ پر, وادی سینا پر چڑھائی ہوئی, سعودی عرب کی زمین استعمال ہوتی ہے. غزہ پر چڑھائی ہوتی ہے, سعودی عرب کی جو ہے وہ زبان کو تالا لگ جاتا ہے. تو جب مسلم امہ کرائسس کے اندر ہوتی ہے, مسلمان مر رہے ہوتے ہیں, تو اس وقت شاہ عبداللہ کو, شاہ فہد کو یا ان لوگوں کو جو اس وقت برسر اقتدار تھے, مسلمانوں کے خون کا خیال نہیں آیا کہ ایک اجلاس میں ایک ریزولوشن جو ہے وہ مذمتی جو ہے وہ پاس کر دیں؟ کیوں کہ یہ پپٹس ہیں اسرائیل کے. میں آپ کو بتا دوں, موزاد جو ہے اس وقت سعودی عرب میں تین سینٹرز ہیں, بریکنگ نیوز دے رہا ہوں آپ کو, تین سینٹرز موساد کے جو اسرائیل کی انٹیلیجنس ایجنسی ہے وہ سعودی عرب میں کام کر رہے ہیں. امریکن فوج حرم مقدس کے علاوہ مکہ میں ہے, مدینہ میں, ہر جگہ بیٹھی ہوئی ہے. بھائی آپ جب بش آتا ہے اسے تلوار پیش کرتے ہو جو لاکھوں مسلمانوں کا قاتل ہے. واٹ اے نان سینس. یہ اسلام آپ کا کہاں سے آ گیا؟ آپ جب رویہ رسول پہ ہاتھ باندھ کے کوئی درود و سلام پڑھ رہا ہو آپ اس کو شرک اور بدعت کہتے ہیں. جب شاہ عبداللہ دنیا سے رخصت ہو گیا اس کی قبر پر کھڑے ہو کے ہاتھ باندھ کے آپ نہ جانے کیا پڑھتے ہیں. ڈیول کرائیٹیریاز ہیں. آپ نے فکر کے باب میں امت مسلمہ کو ڈیوائڈ کیا, عقیدے کے باب میں ڈیوائیڈ کیا, مسلمان ممالک میں چڑھائی کرنے میں آپ ذمہ دار ہیں. تو اب جب یمن پر چڑھائی ہو رہی ہے آپ کو چاہیے تھا آپ رول پلے کرتے, مذاکرات کرتے. آپ بجائے معافی مانگنے کے جو لوگ مسلمانوں کا خون بہا رہے ہیں انہیں فیسیلیٹیٹ کر رہے ہیں. شرم آنی چاہیے آل سعود کو. اور میں کہہ دوں کہ یہ سعودی حکومت کا جہاز ڈوب رہا ہے, سنگین غلطی ہوئی ہے مشرق وسطی میں, اور جو انقلابی تحریک تھی, جو ایک رائزنگ موومنٹ تھی اویکننگ کی, اب انشاءاللہ تعالی اس کی طاقت کے ذریعے آل سعود کے اقتدار کا دھڑن تختہ ہوگا, اور یمن کے معاملے پر یہ سنگین غلطی کر کے اپنے اقتدار کے سورج کو غروب ہوتا دیکھیں گے. ان کے بلین آف ڈالرز پوری دنیا کے اندر ہیں, یہ پاکستان میں شکار کھیلتے ہیں اور دہشت گردوں کو چندہ دے کے چلے جاتے ہیں. القاعدہ کو انہوں نے پروموٹ کیا, داعش کو انہوں نے پروموٹ کیا, ٹی ٹی پی کو انہوں نے پروموٹ کیا. پوری دنیا میں بارود کا کھیل کھیلنے والی آل سعود اب آخری سانسیں لے رہی ہے. خدا را امت مسلمہ اپنا قبلہ ڈائیورٹ کرے. جیسے اقبال نے کہا تھا کہ تہران ہو اگر عالم مشرق کا جنیوا, شاید کہ کرۂ ارض کی تقدیر بدل جائے. تو میں اس کو ایک سینٹر آف گریویٹی دیکھ رہا ہوں. تو تہران کو اپنا رول پلے کرنا چاہیے, पाकिस्तान को, जैसे पाकिस्तान ने शटअप कॉल दी आर्मी चीफ ने, उसने कहा हम किराए के फौजी नहीं है कि हर किसी के कहने पे चले जाएं, हरमैन शरीफैन की हिफाजत हमारा फर्ज है, लेकिन आपके शाही मोहल्लात और आपकी 40-40 बीवियों की हिफाजत करना हमारा फर्ज नहीं है। तो उम्मत मुस्लिमा जो अवाइसी है, अरब लीग है, मुर्दा घोड़ा, उसमें जान डालने की बजाय आपस में इख्तलाफ पैदा करेगी, नुकसान होगा, और सऊदी अरेबिया की आले सऊद से आप जान छुड़ाएं, पूरी उम्मत मुस्लिमा का किबला दुरुस्त हो जाएगा।
बहुत बहुत शुक्रिया। और नाज़रीन, यहाँ पर हम एक ब्रेक लेंगे, इसके बाद गुफ्तगू आगे बढ़ाएंगे। चलते हैं लंदन स्टूडियो डॉक्टर नायतुल्ला अंद्राबी साहब के पास। अंद्राबी साहब, आपको याद होगा कि गजा पर 51 रोजा जारहियत में सहूनी हुकूमत ने भी जंगबंदी का ऐलान करने के बाद कई दिन तक हमले जारी रखे थे। सऊदी हुकूमत ने भी 21 अप्रैल को जंगबंदी का ऐलान किया, लेकिन हमले अब भी जारी हैं। क्या यमन पर वहशियाना जारहियत की स्ट्रेटेजी गजा पर सहूनी जारहियत को मद्देनजर रख के तैयार की गई है?
देखिए, इसमें एक मैटर ऑफ फैक्ट ये है कि इस वक्त सऊदी जो वहाँ की जो अस्करी कमांड है, फौज है, और DGMOs हैं जो कि यानी ये जो डायरेक्टर जनरल मिलिट्री ऑपरेशंस होते हैं, जो प्रॉपर ऑपरेशंस को डायरेक्ट करते हैं, उनके और इसराइल के DGMOs के दरमियान क्लोज रवाबित हैं। ये रिपोर्ट्स में आया है, मैं ये अपनी तरफ से नहीं कह रहा हूँ। काफ़ी वक्त से हमने ये देखा और ये क्रेडिबल रिपोर्ट्स में सामने आया कि इस वक्त आल सऊद की इसराइल के साथ बहुत बढ़ती हुई कोऑर्डिनेशन है। ये इसका काफ़ी वक्त से, जब से शाम में इनकी गेम नाकाम हुई, तब से हमने देखा कि इसराइल और सऊदी किंगडम के ताल्लुकात बहुत ज़्यादा सरगर्म हैं इनके दरमियान रवाबित। तो ये आपकी बात जो है इसमें बिल्कुल वजन है, ये बिल्कुल ऐसा हो सकता है कि ये स्ट्रेटजी के ताल्लुक से, चूंकि इसराइल इसमें माहिर है, उसने पहले भी किया है, तो स्ट्रेटजी के ताल्लुक से इनको इसराइल से कुछ इनपुट मिल रहा हो, ये बिल्कुल इसमें वजन है। लेकिन मेरी ये गुजारिश है इस ताल्लुक से, जब हम इस चीज़ पर बात कर रहे हैं, तो मेरी ये गुजारिश है, मैं आपसे ये कह रहा था कि ये इस तरह का प्रोफाइल जो है ना, जब इन्होंने ये ऑपरेशन डिसाइसिव, क्या इसका नाम था, डिसाइसिव स्टॉर्म, जब इन्होंने ये इसका ऐलान किया, तो मेरा पहला तासुर ये था कि ये लोग कहाँ इस मैदान में आ गए, यानी कैसिनोज में और दुनिया के शराब खानों में, कैसिनोज में ये लोग अक्सर उन्हीं के हवाले से पहचाने जाते हैं। यहाँ लंदन, पेरिस, न्यूयॉर्क में अखबारात में आल सऊद के किस्से आते हैं कि ये किस तरह यहाँ के फाहिश खानों में होते हैं और अपना वीकेंड गुजारते हैं। तो जब इन्होंने ये जंग शुरू की, तो मेरा पहला तासुर ही था कि ये लोग कहाँ उस आलम से इस आलम की तरफ आ गए, अब कहाँ बंदूक उठाने लगे और कहाँ जंग, और ये इनका तो अपना एक अयाशी का स्टाइल है, बिलियंस और अरबों का वो स्टाइल है। तो लेकिन मैं ये बात आपसे कह रहा था कि ये जो एक नई शिफ्ट लग रही है हमें इस सऊदी लीडरशिप में, वो उसमें एक दो बातें समझना ज़रूरी है, और मैं चाहता हूं कि हमारे जो पाकिस्तान से भी गेस्ट्स हैं वो भी मेहरबानी करके इस तरफ तवज्जो करें कि असल में देखिए एक बाज़ाबता एक नैरेटिव बना है जिसकी तख्लीक अमेरिका में हुई और फिर सऊदी अरब को उसका चार्ज दिया गया। नैरेटिव ये है कि ईरान का इस्लामी इनकलाब, जो कि पोस्ट कॉलोनियल, ये जो कॉलोनियल दौर में जो मुस्लिम दुनिया की तश्कील हुई है, जिसमें कोई हम में से कोई शामिल नहीं, जो यहां अंग्रेजों ने, फ्रांसीसियों ने जंग अजीम अव्वल और दूम के बाद जो वहां की तश्कील की और मुल्क बनाए, वो उस कॉलोनियल वर्ल्ड को तब्दील करने के लिए, एक नया दौर पैदा करने के लिए ईरान की इस्लामी इनकलाबी तहरीक जो है इसको परवर्ट करने के लिए और इसका मुकाबला करने के लिए एक नैरेटिव जो बनाया गया, जिसकी मैं कह रहा हूं कि वहां यहां अमेरिका में उसकी तख्लीक हुई और सऊदी अरब को उसकी इंप्लीमेंटेशन का की ड्यूटी दी गई, तो वो नैरेटिव ये था कि देखिए शिया एक शिया खतरा है मुसलमानों को, बाकी दुनिया को यह समझाया गया कि देखिए असल खतरा शिया लोगों से है और सुन्नियों को डराया गया। अब यह मसला है कि सऊदी अरब ने अपने आप को सुन्नियों का सिपह सालार के तौर पर पेश किया है। जरूरत इस बात की है कि जैसे पाकिस्तान में दूसरी जगहों पर कि तमाम मुसलमान अहले सुन्नत जो भी उनका ताल्लुक हो जिससे भी, वो इस करप्ट बादशाहत के साथ, आले सऊद के साथ, इनके साथ ऐलान बरात करें। वो कहें कि नहीं, ये न सुन्नी है न शिया है न कुछ है, न इनके हरमैन के साथ ताल्लुक है, वहां तो एक से बढ़कर एक। मैं आज अभी आपसे यहां आने से पहले टीवी पे देख रहा था, आज भी वहां तहफुज हरमैन कॉन्फ्रेंस हो रही है। मैं आपसे पूछ रहा हूं कि क्या जब काबा बन गया, जब काबे शरीफ हजरत इब्राहिम अलैहिस्सलाम जब उनने काबे शरीफ बनाया, तो क्या उस वक्त आले सऊद का को इसका मुतवली बनाया गया? ये तो बातें चलती हैं, यानी आले सऊद को बर्तानिया ने इसका मुतवली बनाया है। ये तारीख, ये किताबों में है, ये डॉक्यूमेंटेड है। अब ये कौन होते हैं मुहाफिज हरमैन के? तो इस वक्त बल्कि मैं आपसे कहता हूं कि जब 80 की दहाई में मैंने ये कॉन्फ्रेंस अटेंड की है, कि मैं खुद यहां लंदन में उस दिनों एक कॉन्फ्रेंस हुई, फ्यूचर ऑफ हरमैन कॉन्फ्रेंस, दुनिया के दानिश्वर और कमिटेड मुसलमान जो हैं उन्होंने तब से ये मुहिम शुरू की, उन्होंने तब से ये सोच शुरू हुई है कि इस्लाम का इनकलाब जब आएगा, इस्लाम का जब दुनिया में गलबा होगा, तो उसमें ये चीज शामिल होगी कि ये करप्ट खानदान, इनको इसकी तवल्लियत से महरूम किया जाएगा, ये मुतवली नहीं रहेंगे, ये उम्मत इस्लामी, उम्मत का असासा है, ये उम्मत के मुतकी हजरात इसका इंतजाम इंसराम करेंगे। ये करप्ट खानदान नहीं, जो जिनका मैं कह रहा था कि जिनके शब रोज यहां फाहिश घरों में गुजरते हैं, ये उसके मुतवली नहीं हो सकते। लेकिन ये बहुत ही अफसोस है, पाकिस्तान में बड़े बड़े मौलानाओं को मैं देख रहा हूं कि वो कह रहे हैं कि हरमैन शरीफ हैं और इसका तहफुज, भाई तहफुज किससे, कौन इस पर हमलावर हो रहा है? तो ये इस ताल्लुक से ये बात, यानी इस बात को मैं कह रहा था कि ये बात बहुत जरूरी है कि जहां भी मुसलमान हूं, जिस जो भी उनकी एफिलिएशन हो, अहले सुन्नत हो, जो भी हो, वो बिल्कुल अपने आप को लाताल्लुक करें इस करप्ट डायनास्टी के साथ। वो ये ना कहें कि ये हमारे सिपह सालार हैं, ईरान कोई खतरा नहीं, कोई शिया खतरा, ये सारा कुछ इनका 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 बर्पा किया हुआ फसाद है। ईरान का इस्लामी इनकलाब दुनिया के लिए एक बड़ी रहमत है, इसमें खैर ही खैर है, इसका खैर जो है वो दुनिया को पहुंचेगा। आपको मालूम है कि इनकलाब जब आते हैं, ये तो ईरान का
30 सेकंड का वक्त हमारे पास रह गया,
पूरा हमें जहती एक इंकलाब था, लेकिन उससे पहले जो सोवियत यूनियन का इंकलाब आया, जो कि हमें जहती नहीं था, आपने देखा कि किस तरह उसने सरायत किया। इंकलाबात जो है वो पैसों या डॉलर की बिना पे सरायत नहीं करते, वो तो बॉर्डर से जाते हैं, वो एक जहन आइडिया होता है, उसको कोई नहीं रोक सकता। ये लोग जो है इसको नहीं रोक सकते, ईरान के इस्लामी इंकलाब ने जो बेदारी पैदा की है।
बहुत बहुत शुक्रिया अंदराबी साहब, बहुत बहुत शुक्रिया। और इसी के साथ हम सिद्दीकी साहब और उमर रियाज अब्बासी साहब से माजरत खा हैं कि हमारे प्रोग्राम का वक्त अपने अख्तिताम को पहुंच रहा है, हम उनसे मजीद सवाल नहीं कर सकते। बहरहाल इसमें दो राय नहीं कि यमन पर और गजा पर जारहियत की प्लानिंग करने वाले एक ही थे, और हम बता दें कि कल भी हम इसी मौजू पर गुफ्तगू करेंगे। इसी के साथ आपसे इजाजत, खुदा हाफिज़।